यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा जेएनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँच बुझ आयोगको म्याद 25 दिन थप। राष्ट्रिय सभाबाट पर्यटन विधेयक 2081 पारित। सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता। नेपालको 96.7% घर परिवारमा विद्युतको पहुँच पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जानकारी। र लेबनानको ट्रिपोलीमा भवन भत्किँदा कम्तीमा 14 जनाको मृत्यु। सरकारले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद 25 दिन थप गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले आयोगको म्याद 25 दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। असोज 5 गते गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई शुरूमा 3 महिनाको समय सीमा दिइएको थियो, तर काम नसकिएको भन्दै आयोगले समय मागेपछि यसअघि पहिलो पटक 1 महिना र पछिल्लो पटक 20 दिन समय थपिएको हो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 44 जिल्लाका 100 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म 1,22,56,000 मतपत्र छपाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। हालसम्म 10,759 बाकस मतपत्र प्याकिङ भइसकेको छ। पहिलो चरणमा 10,98,200 नमूना मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको पनि आयोगले जनाएको छ। निर्वाचन आयोगले मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम अगाडि बढ़ाएको जनाएको छ। मतदातालाई मताधिकार बारे सचेत गराउने तथा सही मत संकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीले 20 एसियाली खेलकुदमा स्वर्ण सहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ लाग्न खेलकुद परिषदलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको टोलीसँग आज भएको भेटमा उहाँले खेलाड़ीलाई हौसला र खेलको तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई समुन्नत बनाउने बताउनु भएको छ। कंग्रेस कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले आगामी निर्वाचन मार्फत जनादेश लिएर नागरिकको भावना अनुसार शासन व्यवस्थालाई बलियो र जवाफदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता भएको छ। सरकारले सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक फिर्ता गरियोस् भनी गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री तथा संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून मन्त्री अनिल कुमार सिन्हाले सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा विधान व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले सामाजिक सञ्जाल विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। यसै गरी राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक 2081 पारित गरेको छ। सभाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पर्यटन विधेयक 2081माथि छलफल गरी विधेयक सर्वसम्मतिले पारित गरेको हो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै कानून मन्त्री अनिल कुमार सिन्हाले हालसम्म संविधान अनुकूल 146 छुट्टा छुट्टै ऐनहरू जारी भएको जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले प्रतिनिधि सभाको प्रतिछाया जस्तो नबनी राष्ट्रिय सभा छुट्टै पहिचान सहितको प्रबुद्ध सभाका रूपमा काम गर्ने सभा बनिरहनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभामा 6 वर्षको पदावधि सकिएर विदा हुन लाग्नुभएका डाक्टर बेदुराम भूषाल, इन्दिरा देवी गौतम, माया प्रसाद शर्मा, शारदा देवी भट्ट, तारामान सुवार, सुमित्रा विसीले सभामा रहँदा प्राप्त गरेका अनुभव राख्दै सभालाई सुझाव दिनुभएको थियो। बैठकले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोगको निधनमा शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक माघ 28 गते बुधबार 1 बजेर 15 मिनटमा बस्नेछ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था अस्पतालहरूलाई न्यूनतम दर रेटमा दावी गर्न निर्देशन दिएको छ। बोर्डले दावीलाई एकरूपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दावी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दर रेटमा दावी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो। बोर्डले आजै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै औषधि लगायतका सेवा सुविधा गरे बापत दावी जुन दर रेट न्यून छ सोही दर रेट मात्र दावी गर्न निर्देशन दिएको हो। बोर्डले अस्पताललाई मेडिकल सर्जिकल प्रकार, सर्जिकल तथा मेडिकल प्याकेज, प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र सैया लगायतको शुल्कमा न्यून दर रेट दावी गर्न निर्देशन दिएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीका योजना प्रभावकारी रूपमा अघि बढ़ाउन स्रोत व्यवस्थापन र आर्थिक स्पष्टता आवश्यक रहेको बताउनु भएको छ। पीएसबी नेपालको विद्यमान अवस्थाबारे आज सिंहदरबारमा भएको छलफलमा संचार सचिव बस्नेतले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरिएकाले केही पुराना अभ्यास परिवर्तन हुन समय लाग्ने भए पनि परिवर्तित सन्दर्भमा आवश्यकता अनुसार एकीकृत रूपमा दुवै संस्था अघि बढ़दै जानुपर्ने बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणलाई नागरिकप्रति बढ़ी उत्तरदायी बनाउन डिजिटल प्रविधिको विकास, प्राविधिक रूपान्तरण तथा सीमान्तकृत समुदायको आवाज समेटी पहुँच विस्तार गर्ने काम भइरहेको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सार्वजनिक सेवा प्रसारणको सेवा प्रवाह सुधार तथा आर्थिक पक्ष बलियो बनाउन विदेशी अनुदान र बजेट विनियोजन बढ़ाउनु पर्ने आवश्यकता उल्याउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा पहिलो पटक सालक सम्बन्धी सम्मेलन आज चितवनको माडीमा शुरू भएको छ। सम्मेलनमा संरक्षित वन्य जन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती तथा भावी रणनीतिका विषयमा छलफल गरिने डिभिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो। गोर्खा जिल्लाको पालुङटार नगरपालिका 9 सेरा स्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम 6 महिनामा नै सम्पन्न भएको छ। करिब 3.5 करोड़को लागतमा 18 महिनाभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भए पनि 6 महिनामा नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानको त्रिपोली शहरमा जोड़िएको 2 भवन भत्किँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। भत्किएका भवनबाट 8 जनालाई जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। भवन निर्माण गर्दा सावधानी नअपनाउने गरेकाले त्रिपोलीमा भवनहरू भत्कने घटना बढ़ेको बताइन्छ। अमेरिकाले इरानमाथि लगाएका सबै प्रतिबन्ध फुकुवा गरेमा इरान आफ्नो उच्च प्रवर्धित युरेनियमलाई पातलो पार्न तयार रहेको इरानको आणविक ऊर्जा निकायका प्रमुखले बताउनु भएको छ। इरानी सरकारी समाचार संस्था आईआरएनएले सम्वर्धित 60% युरेनियमलाई पातलो बनाउने सम्भावनाको बारेमा सोधिएको एक प्रश्नको जवाफमा आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले सो जानकारी दिनुभयो। युरेनियम सम्वर्धन पातलो पार्नु भनेको यसलाई मिश्रण सामग्रीसँग मिसाएर सम्वर्धन स्तर कम गर्नु हो, ताकि अन्तिम उत्पादन दिइएको सम्वर्धन सीमा नागेको नहोस्। संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले तेहरानले आणविक हतियार विकास गर्न खोजेको आशंका गरेका छन्, तर इरानले यसको खण्डन गर्दै आएको छ। संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकाय आईएईएका अनुसार इरान मात्र यस्तो मुलुक हो जसले युरेनियमलाई 60% प्रशोधन गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालका 96.7% घर परिवारमा विद्युतको सेवा तथा पहुँच पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण 2081-82 त्यस्तो तथ्याङ्क देखाएको हो। तथ्याङ्क अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा 99.5% घर परिवारमा विद्युतको सेवा निरन्तर पुगेको उल्लेख छ। सबैभन्दा कम भने कर्णाली प्रदेशमा 80.8% घर परिवारमा मात्र विद्युतको स्रोतमा निरन्तर पहुँच पुगेको सर्वेक्षणले देखाएको छ। शहरमा 98.2% घरमा निरन्तर विद्युत सेवा पुगेको देखिएको छ। ग्रामीण भेगमा यो दर 93.7% रहेको छ। काठमाडौँ उपत्यकामा करिब 7% घर परिवारमा विद्युत सेवा पुगेको तथ्याङ्कले देखाएको छ। कर्णालीको भने ग्रामीण भेगमा 74.8% घर परिवारमा विद्युत सेवा पुगेको छ। सुदूरपश्चिमको 78.2% घर परिवारमा विद्युत सेवा पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। नेपाल र कतार बीच आर्थिक विकास, पर्यटन प्रवर्धन तथा सहयोग आदान प्रदानका विषयमा सोमबार छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, नेपालका लागि कतारी राजदूत, कतारी प्रतिनिधि मण्डल, नेपाल कतार संयुक्त व्यवसाय परिषद तथा कतार एयरवेजका प्रतिनिधिहरू बीच काठमाडौँमा छलफल भएको हो। छलफलमा नेपाल कतार आर्थिक विकास, पर्यटन प्रवर्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको सक्रिय सहभागिता आवश्यक रहेको र त्यसमा कतार एयरवेजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उल्लेख गर्नुभयो। त्यसै गरी कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एमए अलो बैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतारको निजी क्षेत्रले चासो राखेको उल्लेख गर्नुभयो। मध्य प्रदेश सरकारले सार्वजनिक रूपमा हुने जथाभावी खर्चलाई कटौती गर्न लिखित रूपमा निर्देशन दिएको छ। मध्य प्रदेशको अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय तथा मन्त्रालय मार्फतका कार्यालय तथा परियोजनाहरूलाई अत्यावश्यक बाहेकका खर्च नियन्त्रण गर्न परिपत्र जारी गरेको छ। मन्त्रालयका उपसचिव जय कुमार राउतद्वारा जारी परिपत्रमा अत्यावश्यक सेवा प्रभाव, विकास निर्माणका चालू आयोजना तथा प्राथमिकता प्राप्त योजनामा कुनै असर नपर्ने गरी खर्च व्यवस्थापन गर्न निर्देशन दिएको छ। जुम्लाको तातोपानी गाउँपालिकामा रहेको गाडी खोला जलविद्युत आयोजना सञ्चालनपछि करिब 3,000 घर दूरीमा विद्युतको पहुँच पुगेको छ। 214 किलोवाट क्षमताको गिडी खोला जलविद्युत आयोजना सञ्चालन भएसँगै तातोपानी क्षेत्रका गाउँ झिलिमिली भएका छन्। गिडीखोला जलविद्युत आयोजना 10 करोड़को लगानीमा निर्माण सम्पन्न भएको हो। यस वर्ष म्याग्दी जिल्लामा 31.60 करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। म्याग्दीको 430 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 10.5 मेट्रिक टनका दरले 4,515 मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ।
इन्फा महिला च्याम्पियनशीप नकआउट फुटबल प्रतियोगिताको विजेताले 7,50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ इन्फाको आयोजनामा हुने प्रतियोगिता फागुन 9 गतेदेखि 21 गतेसम्म उदयपुरको त्रियुङ्गा नगरपालिका स्थित थरुवट रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको उपविजेताले 5,00,000 रूपियाँ प्राप्त गर्नेछ भने सेमी फाइनल चरणमा पराजित दुई टोलीलाई जनही 50,000 रूपियाँ प्रदान गरिनेछ। त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई पनि नगद पुरस्कार दिइनेछ। प्रतियोगितामा गाईघाट एएफसी, न्यूरो टीम एनआरटी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, एएफसी रियाले, आरएस रिसोर्ट एण्ड ब्रिज फुटबल क्लब, चर्च बोइज युनाइटेड, छुआरी एएफसी र संकटा एएफसी गरी 10 टोलीको सहभागिता रहनेछ। आईसीसी टी20 विश्वकपको ड्युबु खेलमै इटाली पराजित भएको छ। सोमबार सम्पन्न समूह सीको पहिलो खेलमा स्कलयाण्डसँग इटाली 73 रनले पराजित भएको हो। स्कटल्याण्डले दिएको 208 रनको लक्ष्य पछ्याएको इटालीले 16.4 ओभरमा सबै विकेट गुमाउँदै 134 रन मात्र बनाउन सक्यो। जितसँगै दुई खेलबाट 2 अङ्क जोडेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई 35 रनले पराजित गरेको थियो। इटालीका बेन मन्तेलीले सर्वाधिक 52 रन बनाए भने ह्यारी मन्तेलीले 37 रनको योगदान दिए। जेजे स्टेमले 22 रन जोडे तर अन्य ब्याटर लामो समय टिक्न सकेनन्। स्कटल्याण्डका माइकल लिस्कले 4 विकेट लिए भने मार्क वाटले 2 विकेट लिए। ब्रान्ड करी, ओभिल डेभिड र ब्रान्ड फिल्डले समान 1 विकेट लिए। नेपालले फेब्रुअरी 12मा इटालीसँग खेल्नेछ। दुई पटकको च्याम्पियन इङ्ल्याण्ड विरूद्ध टी20 विश्वकपमा साहसिक प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिग आईपीएल क्लबले नेपाली खेलाड़ीको प्रशंसा गरेका छन्। आइतबार मुम्बईस्थित वानखेटी रंगशालामा नेपाल इङ्ल्याण्डसँग 4 रनले पराजित भएको थियो। टेस्ट राष्ट्र विरूद्ध एसोसिएट राष्ट्रका खेलाड़ीको बहादुरीपूर्ण प्रदर्शन गरेकोमा आईपीएल टीमहरूले प्रशंसा गरेका हुन्।
अब मौसम। आज राति तराई भूभाग तथा उपत्यकाहरूमा तुवालो रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा जेएनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद 25 दिन थप। राष्ट्रिय सभाबाट पर्यटन विधेयक 2081 पारित। सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता। नेपालको 96.7% घर परिवारमा विद्युतको पहुँच पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जानकारी। र लेबनानको त्रिपोलीमा भवन भत्किँदा कम्तीमा 14 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।